यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सोलुखुम्बुको थामेमा हिमताल विस्फोटनबाट भएका क्षतिका सम्बन्धमा जानकारी। सरकारका तर्फबाट गर्नुपर्ने काम र निर्णय तत्काल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। जनताका मुद्दालाई रक्षा गर्न सड़क र सदनबाट प्रभावकारी कदम चाल्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई। गत आर्थिक वर्षमा रेमिट्यान्स आयमा 16.5% वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क। जनै पूर्णिमा पर्व आज देशभर मनाइँदै र गाजा युद्ध विरामलाई पूर्णता दिने प्रयासका लागि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन इजरायलमा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने ऋषि तर्पणी अर्थात जनै पूर्णिमा पर्व आज देशभर मनाइँदैछ। जनै लगाउनेले आज ऋषिहरूको सम्झना गर्दै नजिकैको जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी र दत्यौनले स्नान गरी विशेष मन्त्रद्वारा मन्त्रिएको जनै लगाउने गर्दछन्। आजै आफ्नो सुरक्षाका लागि नाडीमा मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ। तराईमा आआफ्ना दाजुभाइलाई दिदीबहिनीहरूले आजै राखी बाँध्ने प्रचलन छ। पौराणिक मान्यता अनुसार रक्षाबन्धनको सम्बन्ध दानवी शक्तिबाट भगाएको दैवी शक्तिलाई देवराज इन्द्रका गुरू बृहस्पतिद्वारा रक्षा विधान तयार गरी जोगाएको तथा वामनावतार विष्णुद्वारा दैत्यराज बलिलाई वाचाबद्ध गराई तीनै लोक लिएको स्मृतिसँग जोड़िएको छ। आज बाँधिएको यो डोरो गाई तिहारका दिन गाईको पुच्छरमा बाँधेमा मृत्युपछि वैतरणी पार भइन्छ भन्ने जनविश्वास रहिआएको छ। अहिले खेतीपातीको काम सकिने तथा वर्षभरको हिलो पानीमा चलेर गर्मी सर्दीले प्रभावित शरीरमा पुनः ऊर्जा ल्याउन आज नौ जातका अंकुरित गेडागुड़ी मिसाएर पकाएको पौष्टिक तत्वयुक्त क्वाटी खाने गरिन्छ। जनै पूर्णिमाका अवसरमा शिवजीलाई कालकोट बीचको डहाबाट शीतलता प्रदान गर्न आजै उत्पत्ति भएको मानिने र सुहाको गोसाई कुण्ड र सोही कुण्डबाट जल आएको मानिने। ललितपुरको कुम्भेश्वरमा आज ठूलो मेला लाग्दछ। उपराष्ट्रपति रामसाय प्रसाद यादवले परापूर्व कालदेखि मनाइँदै आएको पौराणिक धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धन जनाइ पूर्णिमा गुहु पुन्नीको उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ। जनै पूर्णिमाका अवसरमा सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपाली बीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याउने बताउनु भएको छ। श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दू धर्मावलम्बीहरूको महान पर्व रक्षाबन्धन जनै पूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङ लामो गाउँपालिका पाँच थामे खोलामा हिमताल विस्फोटनबाट भएको क्षतिबारे जानकारी लिनुभएको छ। घटनास्थलमा पुगेर फर्किनुभएका रक्षा मन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्च अधिकारीबाट हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीले जानकारी लिनुभएको हो। जानकारी लिनुभएपछि प्रधानमन्त्री ओलीले केन्द्र सरकारका तर्फबाट तत्काल गर्नुपर्ने काम र निर्णयहरू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो अवसरमा रक्षा मन्त्री राई, संघीय सांसद सोनाम गेलजेन शेर्पा, कोशी प्रदेश सभा सदस्य बुद्धिबहादुर राज भण्डारी, मुख्य सचिव लीलादेवी गर्तौला, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गाउँपालिकाका अध्यक्ष मिङमा छिरिङ शेर्पा, उपाध्यक्ष टासी लामो शेर्पा लगायत उपस्थित हुनुहुन्थ्यो। स्थलगत प्रतिवेदनमा तत्कालका लागि खाद्यान्न लगायतका राहत र क्षतिपूर्तिका साथै बिजुली टेलिफोन लगायत अत्यावश्यक सेवा सञ्चालन गर्नुपर्ने उल्लेख छ। क्षतिको विस्तृत विवरण अध्ययन गरी अन्य हिमतालको जोखिमको अवस्थाबारे विभिन्न क्षेत्रका विशेषज्ञको संयुक्त टोलीबाट अध्ययन हुनुपर्ने र पुनः निर्माणको कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने जनाइएको छ। विस्फोटपछिको बाढ़ी र पहिरोका कारण 17 घर र 1 विद्यालय ध्वस्त भएको थियो। दिउँसोको समयमा घटना भएको र पूर्व सूचना प्रणाली अप्नाइएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ। सोलुखुम्बुको खुम्बु पासाङ लामो गाउँपालिकाको थामेमा तत्काल विद्युत र टेलिफोनको व्यवस्था गर्न सम्बन्धित मन्त्रीले निर्देशन दिनुभएको छ। हिमथाल फुटेर थामे खोलामा आएको बाढ़ीका कारण पर्यटकीय गाउँ थामे संचार सम्पर्कविहीन भएको विषयमा स्थानीय जनप्रतिनिधिले जानकारी गराएपछि संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल संचार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको हो। यसै गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले थामेमा तत्काल विद्युतको व्यवस्था गर्न निर्देशन दिनुभएको छ। ऊर्जा मन्त्री खड्काले हिजो नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हिमताल फुटेर थामे खोलामा आएको बाढ़ीको कारण पर्यटकीय गाउँ थामेमा विद्युत अवरूद्ध भएको भन्दै तत्काल विद्युतको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो। गत साउन 31 गते दिउँसो आएको बाढ़ीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुर्याएको छ। बाढ़ीले विद्युत गृहमा क्षति पुर्याएपछि विद्युत सेवा अवरूद्ध बनेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड़काएर राष्ट्रिय एकता भाड्ने प्रयासलाई चिर्न खेलाड़ीहरूलाई आग्रह गर्नुभएको छ। नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटिको तेस्रो बैठकको उद्घाटन सत्रलाई काठमाण्डुमा हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अनेक प्रकारका शक्तिले धर्म जात र विभिन्न नाममा राष्ट्रिय एकता भाड्न र जनतालाई भड़काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले जनताको शासनका रूपमा रहेको लोकतन्त्रमा विधि नमान्ने र सनकका भरमा चल्ने प्रवृत्तिले समाजलाई कहीँ नपुर्याउने स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले समाजमा भ्रष्टहरूले नै भ्रष्टाचार विरोधी नाटक गरेर जनता अल्मल्याउने र भ्रष्टाचार नगर्नेलाई तथा नाम गाली गरेर असत्य फैलाउन लागेकाले सत्यका पक्षमा प्रस्तुत हुन आग्रह गर्नुभयो। नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले खेल क्षेत्रलाई उठाउने र यसका सबै विधालाई जीवनशैलीका रूपमा अपनाउने कामको नेतृत्व गर्ने जिम्मेवारी निर्वाह गर्न पनि आग्रह गर्नुभयो। सूचनाको हक सम्बन्धी ऐन 2064 जारी भएको दिनको सम्झनामा आज 18 राष्ट्रिय सूचना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्धनका निम्ति राज्यको काम कार्यवाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले सही सूचनाको प्रवाहद्वारा मात्र शासन व्यवस्था प्रति नागरिक सहभागिता बढ़न गई शासन व्यवस्थाले वैधता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले नेपालको संविधानले नेपाली नागरिकलाई प्रदान गरेको सार्वजनिक निकायमा रहेको आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक स्थापित गरेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले नेपाल सरकारको शासनयुक्त देश बनाउने लक्ष्यमा सूचनाको हकको प्रभावकारी कार्यान्वयनले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले सूचनाको हकको कार्यान्वयनका लागि नेपाल सरकार लगायत सबै सार्वजनिक निकायलाई थप जिम्मेवार भएर लाग्न आह्वान गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ। भारतका विदेश मन्त्री सुब्रमण्यम जयशंकरको निमन्त्रणामा 5 दिनको भ्रमणका क्रममा हिजो भारत प्रस्थान गर्नुभएको थियो। भारतका विदेश मन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ताको कार्यक्रम रहेको मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले जानकारी दिनुभयो। दुई देशबीचको विकास साझेदारी तथा भावी सहकार्यका कार्यसूचीमाथि विदेश मन्त्री जयशंकर लगायतका उच्च अधिकारीसँग उहाँले छलफल गर्नुहुने जनाइएको छ। उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने गरी यस भ्रमणमा परराष्ट्र मन्त्री राणाले छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतका अन्य उच्च नेतृत्व तथा विशिष्ट व्यक्तिसँग पनि उहाँले भेट गर्नुहुनेछ। परराष्ट्र मन्त्री राणाले भारतमा रहँदा नियमित स्वास्थ्य परीक्षण गर्नुहुने जनाइएको छ। भ्रमणमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको समेत सहभागिता रहेको छ। परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेपछि राणाको यो पहिलो विदेश भ्रमण हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका मुद्दालाई रक्षा गर्न सड़क र सदनबाट प्रभावकारी कदम चाल्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा माओवादीका पूर्व केन्द्रीय सदस्य एवं शहीद राम वृक्ष यादवको स्मृति दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा उहाँले आफूलाई जनता र वर्गप्रति फर्कने अवसर प्राप्त भएको बताउनुभयो। पार्टीलाई थप सुदृढ़ बनाउनेतिर अगाडि बढ़ेको र त्यसको परिणाम छिट्टै देखिने अध्यक्ष दाहालले बताउनुभयो। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयक 2079 विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ। सभाको हिजोको बैठकमा सभाध्यक्ष नारायण प्रसाद दाहालले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएकोमा सर्वसम्मतिले स्वीकृत भएको हो। अध्यक्ष दाहालले प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुहुँदै विधेयकमा संशोधन राख्न चाहनुहुने सदस्यलाई राष्ट्रिय सभा नियमावली 2075 नियम 106 बमोजिम सभा अन्तर्गतको विधेयक शाखामा प्रस्ताव दर्ताको निम्ति आग्रह गर्नुभयो। यसअघि कानून न्याय तथा संसदीय मामला मन्त्री अजय कुमार चौरसियाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुभएको थियो। विधेयकमाथिको छलफलमा सांसदहरू पदम बहादुर परियार, रेणु चन्द, विष्णु बहादुर विश्वकर्मा, रूकमेणी कोइराला, किरण बाबु श्रेष्ठ र माया प्रसाद शर्माले भाग लिनुभएको थियो। यसअघि बैठकमा सांसदहरूले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 5 थामेमा आएको बाढ़ीबाट भएको जनधनको क्षतिका विषयमा पनि सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले बाढ़ीका कारण विस्थापित भएकाहरूलाई उचित स्थानमा राख्न र राहतको व्यवस्था गर्न तथा जोखिममा रहेका बस्ती स्थानान्तरण गरी सुरक्षित स्थानमा लैजान सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले जलवायु परिवर्तनका कारण हिमताल फुट्ने प्राकृतिक संरचनाहरूमा परिवर्तन देखिने जस्ता समस्या उत्पन्न भइरहेको भन्दै त्यसतर्फ समयमा नै गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैंसम्ममा देशका प्रमुख राजमार्गहरूका खाल्डाखुल्डी पूर्ने तथा मर्मतको काम सम्पन्न हुने जनाएको छ। मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरी यस वर्षको दशैं शुरू हुनु अगाडि नै निर्माणाधीन अवस्थामा रहेका बाहेक अन्य राजमार्गहरूको पटके मर्मतको काम सम्पन्न हुने गरी बोलपत्र आह्वान भइसकेको जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले विशेष अवस्थामा बाहेक बाढ़ी पहिरो वा अन्य कुनै कारणबाट अवरूद्ध राजमार्गहरू दुई घण्टाभित्र खुलाइसक्ने गरी आवश्यक उपकरण र जनशक्ति सधैँ तयारी अवस्थामा रहने व्यवस्था मिलाइएको जनाएको छ। पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आफ्नो एक महिने कार्यकालमा राष्ट्रिय यातायात नीति मन्त्री परिषदबाट स्वीकृतिका लागि पेश भएको बताउनुभयो। यस अवधिमा सम्पन्न भएका कामहरू समेटेर मन्त्रालयले जारी गरेको 23 बुधे प्रगति विवरणमा सवारी चालक अनुमति पत्र लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी राष्ट्रिय परिचय पत्र मार्फत लाइसेन्सको विद्युतीय प्रति हेर्न सकिने व्यवस्था मिलाइएको, सवारी चालक अनुमति पत्रका लागि राजस्व तिर्दा फोटो र क्यूआर कोड सहितको रसिद दिने र अनुमति पत्रको छपाई नहुँदासम्म सोही रसिदको क्यूआर कोड मार्फत सबै विवरणहरू हेर्न मिल्ने व्यवस्था गरेको लगायतका प्रगति विवरणहरू समेटिएको छ। कानून न्याय तथा संसदीय मामला मन्त्री अजय कुमार चौरसियाले विधि विधान र व्यतिथिलाई सच्याउनका लागि विधायन सम्बन्धमा व्यवस्था गर्ने कानून आवश्यक भएको बताउनु भएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा सुझाव लिन आयोजना गरेको हिजोको बैठकमा मन्त्री चौरसियाले विधेयकलाई अझै परिष्कृत गरेर अघि बढ़ाउन जरूरी रहेको बताउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले काठमाण्डुका विभिन्न ठाउँमा भइरहेको पानीको चुहावट नियन्त्रणका लागि निर्देशन दिनुभएको छ। हिजो महाकाल चौर पानी पोखरी थोक वितरण प्रणाली निर्माण आयोजना बागमती करिडोर गोकर्ण तथा फोहोर पानी प्रशोधन केन्द्र गुहेश्वरीको अवलोकनपछि वहाँले काठमाण्डुका विभिन्न स्थानमा पानीको चुहावट भइरहेको उल्लेख गर्नुहुँदै त्यसलाई नियन्त्रण गरी पानी वितरण गर्न निर्देशन दिनुभएको हो। मन्त्री यादवले खानेपानीका पाइप फुट्दा त्यसमा ढल मिसिएर फोहोर पानी पनि आपूर्ति भइरहेकाले त्यसमा सचेत रहन निर्देशन दिनुभयो। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकले जलस्रोत विधेयक 2081माथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ। सिंहदरबारस्थित समितिमा भएको छलफलमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जलस्रोत विधेयकलाई समयानुकूल र न्यायोचित बनाउने बताउनुभयो। बैठकमा संशोधनकर्ता सांसदहरूले जलवायु परिवर्तनका विषयलाई गम्भीर रूपमा लिनुपर्ने, वातावरणीय जोखिमलाई कम गर्दै स्थानीय हितलाई ध्यान दिए विधेयक बनाउनुपर्ने, प्रदेशसँग समन्वय गर्दै कुरा बाँझिएमा अन्तिम अधिकार केन्द्रलाई दिनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले मानव ओसार पसारका घटना दिन प्रतिदिन बढ़ेकाले बिचौलियालाई कड़ा कार्यवाही हुने कानून बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको हिजो बसेको बैठकमा सांसदहरूले पछिल्लो समय तेस्रो मुलुकमा मानव तस्करी हुने गरेकाले त्यसलाई रोक्न सरकारको ध्यान आकर्षण गराउनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताउनु भएको छ। मन्त्रालयद्वारा हिजो आयोजित समीक्षा बैठकमा मन्त्री अधिकारीले ग्रामीण अर्थतन्त्रको विकासले समग्र मुलुकको अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने बताउँदै कृषि क्षेत्रमा विद्यमान समस्या समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो। कृषि मन्त्रालय प्रत्यक्ष रूपमा कृषकसँग जोड़िएको हुँदा उनीहरूको समस्या समाधानमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो। किसान लक्षित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले मलको समस्या, विभिन्न बाली तथा पशुमा देखा परेका रोगको उपचार गर्ने कार्यमा स्थानीय कृषि शाखा कार्यालयलाई क्रियाशील रहन निर्देशन दिनुभयो। जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको 10 महिना पुग्न लाग्दा समेत भूकम्प पीड़ितले अस्थायी आवासको दोस्रो किस्ता बापतको रकम पाउन सकेका छैनन्। जाजरकोटबाट संवाददाता पवन शर्माको यो रिपोर्ट।
गत कार्तिक 17 गते बारेकोट गाउँपालिका एक रामी डाँडा केन्द्रबिन्दु बनाएर भूकम्प गएको 10 महिना पुग्न लाग्यो। स्थायी पुननिर्माणको गति बढ़नुपर्ने हो, तर भूकम्प पीड़ितले अस्थायी आवासको दोस्रो किस्ता नै पाउन सकेका छैनन्। स्थानीय तह र सरकारी पक्षको ढिला सुस्तीका कारण भूकम्प पीड़ित अस्थायी आवासकै पर्खाईमा छन्। ऋण लिएर अस्थायी आवास बनाएको धेरै समय भइसक्यो, तर अहिलेसम्म दोस्रो किस्ता बापतको रकम नपाएको बताउनुहुन्छ बारेकोट गाउँपालिका 3 का प्रकाश बोहरा।
कारणले हामी यति दुखी छौँ। साहुहरूले पनि पसलबाट ल्याएको टिनको पैसा माग्नुहुन्छ, काठ किनेको पैसा माग्नुहुन्छ, त्यस कारणले अब हामी दोस्रो किस्ता कहिले पाउने भन्ने प्रतीक्षामा बसिरहेका छौँ।
विभिन्न संस्थाहरूले अस्थायी टहरा बापतको रकम भने दिइसकेका छन्। तैपनि बर्खाको बेला घाम पानी र सर्पको डरले भूकम्प पीड़ित डराइरहेका छन्। भेरी नगरपालिकाका योग बहादुर ओली।
टहराको बसाइ त भइगयो, मच्छरको डर छ, सर्पको डर छ, पानी पनि सुइन्छ, भोलि बतान लाग्यो भने भित्रै पानी गइजान्छ, तैपनि अब घर छैन।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार केही पालिकाले दोस्रो किस्ताको रकम वितरण शुरू गरेको र केही पालिकालाई वितरणका लागि पटक पटक ताकेता गरेको बताउनुहुन्छ।
जाजरकोटमा गत भुइँचालोबाट प्रभावित स्थानीय नागरिकहरूलाई अस्थायी आवास निर्माण प्रयोजनका लागि पहिलो किस्ता बापत करिब 1 अरब 18 करोड़ रकम निकासा भए, पहिलो किस्ताको चाहिँ वितरण कार्य करिब सकिएको र दोस्रो किस्ताको लागि पहिलो किस्ताको मौजाद रकम करिब 17 करोड़ पालिकामा अहिले पनि बाँकी रहेको अवस्था विद्यमान छ। उक्त 17 करोड़ रकम दोस्रो किस्ताको लागि वितरण प्रारम्भ गर्न पालिकाहरूलाई हामीले ताकेता गरिरहेका छौँ।
जाजरकोटमा मात्रै भूकम्पबाट प्रभावित 48,517 लाभग्राही कायम गरिएको छ। लाभग्राही मध्ये 40,717 जनाले पहिलो किस्ता बापत पालिकाबाट 25,000 रकम प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय अन्तर्गत विपद व्यवस्थापन शाखाको रेकर्डमा छ भने 26,581 लाभग्राहीको दोस्रो किस्ताका लागि विपद पोर्टलमा इन्ट्री गर्ने काम सम्पन्न भइसकेको भए पनि ती घरधुरले रकम पाउन सकेका छैनन्। जिल्लाभर हालसम्म सरकारी संयन्त्रबाट 32,746 र विभिन्न संघ संस्थाहरूबाट 2,208 गरी 34,954 अस्थायी आवास निर्माण गरिएका छन्। पवन शर्मा, रेडियो नेपाल, जाजरकोट।
अब अन्तर्राष्ट्रिय समाचार। गाजा युद्ध विरामलाई पूर्णता दिने प्रयास स्वरूप अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन इजरायलको भ्रमण गर्दै हुनुहुन्छ। भ्रमणका क्रममा विदेश मन्त्री ब्लिंकेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उच्च पदस्थ अधिकारीहरूसँग छलफल गर्ने विश्वास गरिएको प्रसारण संस्था अल जजिराले जनाएको छ। अमेरिकाको युद्ध विराम सम्बन्धी प्रस्तावले इजरायल र हमास बीचको भिन्नता अन्त्य गर्ने उद्देश्यले मध्यस्थकर्ता राष्ट्रहरू अमेरिका, कतार र इजिप्ट निरन्तर वार्ताको प्रयासमा छन्। हाल कतारको राजधानी दोहामा जारी वार्ता सकिएपछि इजिप्टको राजधानी कायरोमा बस्ने अर्को चरणको वार्ताले युद्ध विरामलाई पूर्णता दिने विश्वास गरिएको छ। यसअघिको युद्ध विरामको प्रयास असफल भएपछि प्रशासनको तीव्र आलोचना भइरहेको छ। इजरायल र हमास बीचको युद्धमा पनि 40,000 भन्दा बढ़ी मानिसको मृत्यु भइसकेको छ। अब आर्थिक समाचार।
गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष 2080-81 वार्षिक तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह अघिल्लो आर्थिक वर्षको भन्दा वृद्धि भएको छ। विदेशी मुद्राको संचिति सन्तोषजनक अवस्थामा छ भने शोधनान्तर स्थिति 5 खर्ब भन्दा बढ़ीले बचतमा रहेको छ। आयात र निर्यात दुवै घट्दा वैदेशिक व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। नेपाल राष्ट्र बैंक अनुसार गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह 16.5% वृद्धि भई 14,45,32 करोड़ बराबर पुगेको छ। अघिल्लो आर्थिक वर्ष विप्रेषण आप्रवाह 23.2% वृद्धि भएको थियो। गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 4,60,103 र पुनः श्रम स्वीकृति लिनेको संख्या 2,81,199 पुगेको छ। गत आर्थिक वर्ष 2080-81 चालू खाता 2,21,34 करोड़ बचतमा रहेको छ। अघिल्लो वर्ष चालू खाता 46,57 करोड़ घाटामा रहेको थियो। गत आर्थिक वर्षमा शोधनान्तर स्थिति 5,49,40 करोड़ बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति 2,85,82 करोड़ बचतमा रहेको थियो। नेपाली शेयर बजारमा आइतबार निफ्टी परिसूचक र कारोबार रकम उच्च अंकले घटेको छ। आइतबार निफ्टी परिसूचक 34.47 अंकले ओह्रालो लागेर 2,966.33 अंकमा सीमित भएको छ। यस दिन कुल 6,54,375 किता शेयरहरू 28,83,69,97,00,000 मूल्यमा किनबेच भएका छन्। कारोबार भएका कुल 13 उपसमूह मध्ये 4 उपसमूहको शेयर मूल्य वृद्धि हुँदा 9 समूहको शेयर मूल्य भने घटेको छ। यस दिन 4 कम्पनीहरूको शेयर मूल्यमा 10% वृद्धि भई सकारात्मक सर्किट लागेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आइतबार पुनः नयाँ रेकर्ड निर्माण भएको छ। अन्तर्राष्ट्रिय बजारमा लगातार बढ़िरहेको सुनको मूल्य आइतबार स्थानीय बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छाप भएको सुन आइतबार प्रतितोला 1,52,600 कारोबार भएको छ। गत शुक्रबार प्रतितोला 1,49,600 सुनको कारोबार भएको थियो। सुनको मूल्य आइतबार प्रतितोला 3,000 वृद्धि भएको छ। गत आर्थिक वर्ष 2080-81 वार्षिक औसत मुद्रा स्फीति 5.44% रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार मूल्य वृद्धि वाञ्छित सीमाभित्र रहेको देखिएको छ। गत आर्थिक वर्षमा आयात 1.2% र निर्यात 3% घटेको छ। अघिल्लो वर्ष आयात 16.1% र निर्यात 21.4% घटेको थियो। एनआरएनए डेभलपमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी शुरू भएको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गैर आवासीय नेपाली संघका अध्यक्ष डाक्टर बद्री केसी, संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतो लगायत बीच आइतबार अर्थ मन्त्रालयमा फण्डलाई कार्यान्वयनमा ल्याउने विषयमा छलफल भएको हो। सो अवसरमा 2081 भदौ तेस्रो साताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने सहमति भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
घरेलु टोली नेपालले साफ U20 च्याम्पियनशीपमा संघर्षपूर्ण जीतसहित सुखद शुरूआत गरेको छ। सातदो बाटो स्थित एन्फा मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई 1-0 गोलले पराजित गरेको हो। जीतसँगै समूह एमा रहेको नेपालले महत्वपूर्ण 3 अंक जोडेको छ। नेपालले दोस्रो खेल बिहिबार बंगलादेशसँग खेल्नेछ। श्रीलंकाले भने मंगलबार बंगलादेशसँग खेल्नेछ। नेपालका लागि निरज धामीले गरेको गोल नै निर्णायक बन्यो। निरजले 23 मिनटमा गोल गरेका थिए। खेलमा तुलनात्मक रूपमा बल पोजिसनमा पकड जमाएको नेपालले फिनिसिङमा भने बारम्बार चुक्न पुग्यो, जसका कारण प्रतियोगिताकै कमजोर मानिएको श्रीलंका विरूद्ध जित निकाल्न निकै संघर्ष गर्नु पर्यो। छ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह एमा छ। समूह एमा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन्। समूह बीमा भारत, मालदिव्स र भूटान रहेका छन्। सोमबारको समूह बी अन्तर्गत दिउँसो 3 बजे इन्फा मैदानमै भूटान र भारतले खेल्नेछन्। श्रीलंकामा अर्को महिना हुने काबा U20 पुरुष भलिबल च्याम्पियनशीपको तयारीका लागि 18 खेलाड़ी प्रशिक्षणमा बोलाइएको छ। नेपाल भलिबल संघले आइतबार 18 खेलाड़ीको नाम सार्वजनिक गरेको छ। संघले भदौ 8 गतेबाट प्रशिक्षण शुरू गर्ने जानकारी दिएको छ। बन्द प्रशिक्षणबाट 14 सदस्यीय अन्तिम टोलीको घोषणा गरिनेछ। काबा च्याम्पियनशीप आगामी असोज 17-23 गतेसम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ। छनौट भएका खेलाड़ीलाई भदौ 7 गते सम्पर्कमा आउन भनेको छ। केही साता अघि काठमाडौँमा भएको U19 भलिबल च्याम्पियनशीपमा गरेको प्रदर्शनको आधारमा खेलाड़ी छनौट गरिएको हो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरहे कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानका साथै मध्य प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनका साथै सबै प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.7 डिग्री सेल्सियस, वर्षा 9.5 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:37 भयो भने सूर्यास्त भरे साँझ 6:38 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सोलुखुम्बुको थामेमा हिमताल विस्फोटनबाट भएका क्षतिका सम्बन्धमा जानकारी। सरकारका तर्फबाट गर्नुपर्ने काम र निर्णय तत्काल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। जनताका मुद्दालाई रक्षा गर्न सड़क र सदनबाट प्रभावकारी कदम चाल्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई। गत आर्थिक वर्षमा रेमिट्यान्स आयमा 16.5% वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क। जनै पूर्णिमा पर्व आज देशभर मनाइँदै र गाजा युद्ध विरामलाई पूर्णता दिने प्रयासका लागि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन इजरायलमा। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।